على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وقل رب اغفر وارحم وأنت خير الراحمين مولاي صلي وسلم دائما أبدا على حبيبك خير الخلق كلهم صلى الله عليه وسلم برشيد القرآن اکثر لوگ یہ شکایت کرتے ہیں کہ ہمیں تقوی کے اوپر استقامت نصیب نہیں ہوتی, تھوڑا سا ہم چلتے ہیں قرآن ذکر اذکار کرتے ہیں, ذرا سا قلب میں نور آتا ہے تو پھر کوئی گناہ ہو جاتا ہے, ہم سے جھوٹ بول دیا, غیبت کر لی, بدنظری کر لی, موبائل کا غلط استعمال کر لیا, اسی طرح اور دوسرے گناہ ہوتے ہیں. تو لوگ اس چکر میں رہتے ہیں کہ ان سے گناہ ہی نہ ہو, تو اچھی سوچ ہے, کوشش تو یہی کرنی چاہیے جان لڑا کے کہ کوئی بھی گناہ کبیرہ یا صغیرہ ہم سے نہ ہو, لیکن اگر کبھی ہو جائے تو پھر اس کا حل بتائے. علماء اور مشائخ فرماتے ہیں, احادیث شریفہ میں اس کا کچھ مضمون بھی ہے, سلسلے میں اس کی تشریح ہے, اس کا خلاصہ یہ ہے کہ اگر دن میں کسی سے 70 بار کوئی گناہ ہو رہا ہے اور 70 بار وہ توبہ کر رہا ہے تو 70 بار اس کی توبہ قبول ہے. اتنا آسان اللہ پاک نے پرچہ کر دیا, 70 بار اگر کوئی توبہ کر رہا ہے کسی گناہ سے اور بشری تقاضوں کی وجہ سے نفس اور شیطان پھر اس کو پھسلا دیتے ہیں اور پھر وہ 70 بار وہی گناہ کر لیتا ہے تو 70 بار اس کی توبہ قبول ہے. شرط کیا ہے کہ جس وقت توبہ کر رہا ہو اس وقت شکستے توبہ کا ارادہ نہ ہو, اس وقت توبہ توڑنے کا ارادہ نہ ہو, بس اللہ دیکھ لے واقعی سچے دل سے توبہ کر رہا ہے اور اس آئندہ گناہ کرنے کا ارادہ نہیں ہے, اس کی توبہ قبول ہے. 70 تو وصال دیکھے گا, 70,000 بار بھی اگر توبہ کرے گا, 70,000 بار بھی گناہ کرے گا تو توبہ اس کی قبول ہے. تو بھائی کتنا اللہ نے پرچہ آسان کر دیا. تو حضرت والا ہمارے پیارے مرشد عارف اللہ حضرت اختر حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ ارشاد فرما دیتے, تقوی سے رہنا اتنا آسان ہے جیسے باوضو رہنا. کہنا کون دعویٰ کر سکتا ہے بھائی, ہم ہر وقت باوضو رہتے ہیں, کوئی نہیں دعویٰ کر سکتا. تو وضو ٹوٹ جاتا ہے بھائی دوبارہ کر لو, وضو دوبارہ قائم ہو گیا. اسی طرح فرمایا تقوی سے رہنا ہے, تقوی ٹوٹ گیا کیوں غم کرتے ہو, دوبارہ توبہ کر لو. فجر کی نماز چھوڑ دی, قضا کر دی, جو بھی ہوا جان بوجھ کے انجانے میں توبہ کر لو سچے دل سے, سچے دل سے ٹائٹ والی تگڑی توبہ, اور آئندہ نہ کرنے کا ارادہ, توبہ قبول ہے. اگر ایک آدمی ایک مہینے تک ایسا عمل کر رہا ہے واقعی تو ایک مہینے تک اس کی توبہ قبول ہے اور وہ گناہگار نہیں ہوگا فجر کی نماز سننے. اب مسئلہ سمجھ لیں, یہ تو ہو گیا توبہ کا مسئلہ. تو اب سوال یہ پیدا ہوتا ہے, باوجود کے دل میں اشکال پیدا ہوتا ہے, یہ فائدہ کیا ہوا؟ جب توبہ آدمی کر رہا ہے تو توبہ سے فائدہ کیا ہو رہا ہے؟ ہمیں دین پر استقامت تو مل نہیں رہی, تقوی پر استقامت مل نہیں رہی, بار بار مجھ سے گناہ ہو رہا ہے, فائدہ کیا ہو رہا ہے؟ بد نظری میں کر رہا ہوں, میں توبہ کرتا ہوں لیکن فائدہ, توبہ کا مطلب فائدہ کیا ہے؟ بھائی سب سے بڑا فائدہ تو یہ ہوتا ہے کہ اللہ کا عذاب نہیں آئے گا, سب سے بڑا فائدہ توبہ کا. گناہوں پر عذاب نہیں آتا, اکثر کہتا رہتا ہوں گناہوں پر فوراً عذاب نہیں آتا, لیکن جب آدمی عادتاً حرام کاموں میں گناہ کبیرہ مبتلا رہتا ہے اور پھر ایک زمانہ گزر جاتا ہے, پھر وہ توبہ استغفار نہیں کرتا, اللہ کا خوف دل میں رکھتا ہے, تو پھر اللہ تکوینی طور پہ ایک سسٹم چلاتے ہیں جس کے بعد پھر پکڑ اور دھکڑ اور پھر پریشانی اور بلائیں اس پر نازل ہونے کا اندیشہ ہے. تو گناہ پر نہیں ہوا بلکہ گناہ پر جرات کرنے کی وجہ سے, ڈٹائی کی وجہ سے, شرم نکل جانے کی وجہ سے, اور ایک عادت کا لمبا عرصہ پیریڈ گزر گیا, اللہ نے دیکھا بھی ایسے باغ آنے والا نہیں ہے, پھر اللہ پاک اس کے گناہوں کا بوجھ کم کرنے کے لیے پھر کوئی بلا یا مصیبت یا کوئی تکلیف اس کو بھیجیں گے. تو بھائی آسان طریقہ کیا ہے کہ اللہ کا سسٹم آپ آن نہ کروائیں, وہ ہم سے برداشت نہیں ہوگا, تو آسان طریقہ توبہ کر لیں. اگر گناہ نہیں چھوٹ رہا ہے تو کم از کم توبہ تو نہ چھوڑیں. اگر گناہ نہیں چھوٹ رہا ہے, ذہن میں الفاظ یاد رکھیے, اگر گناہ نہیں چھوٹ رہا ہے کم از کم توبہ کرنا تو نہ چھوڑیں. پتا چلا گناہ بھی نہیں چھوڑا ہے اور توبہ جو تھی وہ چھوڑ دی, یعنی جو چھوڑنے والی چیز جو گناہ تھے وہ جو ہے نا وہ ہم نے نہیں چھوڑے, گناہ نہیں چھوڑے لیکن توبہ چھوڑ دی. تو حضرت فرماتے تھے رحمۃ اللہ علیہ کہ دو چیزیں انسان کو بچاتی ہیں, یا تو تقوی بچاتا ہے انسان کو گناہوں سے بچنا, یا فرمایا توبہ, گناہ ہو گیا توبہ کر لو تو بھی بچا رہے گا,
फरमाया अब जो ना तकवे से रहेगा ना तौबा करेगा अब मरेगा, जो इसमें फरमाया अब मरेगा, यानी किसी वक्त भी कोई परेशानी या कोई बला उस पर अब आ सकती है। उसने अपने अजाब के सारे दरवाजे खोल दिए। तो तौबा इस्तिगफार जो होती है अल्लाह के अजाब से बचाती है। कुरान पाक में अल्लाह ने इतनी बड़ी बात फरमाई है इस्तिगफार और तौबा से मुताल्लिक कि खुलासा ये कि हमारा तरीका नहीं कोई शख्स इस्तिगफार कर रहा हो फिर डरता हो तौबा इस्तिगफार में लगाओ और हम उस पर अपना अजाब नाजिल कर दें। अल्लाह कह रहे हैं मेरा तरीका ही नहीं है। हत्ता के काफरों को इस्तिगफार भी बचाता है दुनिया के लिहाज से, कुरान पाक से साबित है। मुफस्सिरीन ने इसकी हवाले के साथ लिखी है, कहते हैं कि अगर काफिर भी अगर कुफार भी अगर इस्तिगफार करेंगे और कुफारे मक्का किए करते थे इस्तिगफार, उसका जिक्र कुरान पाक में आया है, तो वो अजाब से बचे रहेंगे। लेकिन कौन से अजाब से? दुनिया के अजाब से। लेकिन कुफर की वजह से दायमी जहन्नम जो है वो उनका अलग मामला, वहां बचत नहीं होगी इस्तिगफार पढ़ने से। लेकिन हाँ इस्तिगफार की बरकत से दुनिया में उन पर अजाब नहीं आएंगे काफिरों के ऊपर, अगर काफिर भी इस्तिगफार करना शुरू कर दे तो। इस्तिगफार जब काफिरों पर दुनिया के अजाब और मुसीबतों से जब अल्लाह पाक काफिरों को बचा रहे हैं इस्तिगफार से, तो जब ईमान वाला इस्तिगफार करेगा दुनियावी परेशानियों से अल्लाह नहीं बचाएंगे। इसी तरह हमारे अमीर मोमिनीन हजरत अली करम अल्लाह वजू का एक वाकया याद आया। उन्होंने किसी ने उनसे सवाल किया कि अजाब से बचने की क्या सूरत है, तो आपने इरशाद फरमाया कि तुमने कुरान शरीफ नहीं पढ़ा उसमें अल्लाह पाक ने क्या फरमाया। एक आयत का खुलासा हवाला देते हैं हजरत अली करम अल्लाह जो फरमाते हैं कि अल्लाह ने कुरान पाक में फरमाया जब तक तुम्हारे दरमियान दो चीजें हैं तो तुम लोग अल्लाह के अजाब से रुके रहोगे। एक तो जब तक ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जब तक आप इन लोगों के दरमियान में हैं इन पर अजाब नहीं आएगा, और दूसरा जब तक ये लोग इस्तिगफार करते रहेंगे तौबा करते रहेंगे गुनाहों से मेरे अजाब से बचे रहेंगे। तो हजरत अली करम अल्लाह ने फरमाया कि देखो रसूल अल्लाह आकर दो जहां फैसला में उस दुनिया में नहीं रहे, एक दरवाजा अल्लाह के अजाब जिससे रुके हुए थे वो बंद कर लिया अल्लाह ने, रसूल अल्लाह को अपने पास बुला लिया। अब कयामत तक के लिए एक ही दरवाजा खुला है वो है तौबा इस्तिगफार को लाजिम पकड़ लो तो अल्लाह के अजाब से बचे रहोगे, अल्लाह के अजाब से बचे रहोगे। इस्तिगफार की बहुत जो इनामात तक्वा हम बताते रहते हैं सुनते रहते हैं वही सारे इनामात इस्तिगफार के भी हैं। इनामात तक्वा सब बताते रहते हैं, मुसीबत से निकालेंगे, कामों में आसानी पैदा करेंगे, तुम्हें गनी करेंगे, मालामाल करेंगे, बिल्कुल यही इस्तिगफार के जो जितने भी बातें हैं परेशानी से निजात के तक्वे के हैं, वो मुस्तगफरीन के लिए भी अल्लाह ने वही इनाम फरमाए। तौबा इस्तिगफार जो करेगा हम उसको बेटे देंगे, उसको औलादे देंगे, उसको गमों को दूर करेंगे, बारिश बरसाएंगे, हरी भरी खेतियां कर देंगे, उसको मालामाल कर देंगे, उसको बलाओं से बचाएंगे, मुसीबतों से बचाएंगे, और हम अपने अजाब से उसको बचाएंगे और हर मुसीबत से उसको निकलने का मखरज निकाल देंगे, हर मुसीबत से उसको निकाल देंगे। अब अल्लाह की रहमत पर हम गौर नहीं करते। एक आदमी जो तकवे से रहता है सुबह से रात तक एक एक नाफरमानी से अल्लाह की बचता है उस वो मुत्तकी लोग कहलाते हैं। तो उनके लिए अल्लाह ने फरमाया वमय तकिल्लाहु मखरजा, जो शख्स तकवा अख्तियार करेगा गुनाहों से बचेगा और मुसीबत से निकाल देंगे। तो उसने मेहनत करी है मुजाहदा किया है तो समझ में आता है। लेकिन एक आदमी जो बदकारी भी कर रहा है हराम काम कर रहा है गुनाह भी कर रहा है लेकिन उसका एहसास हो रहा है तौबा कर रहा है तो अल्लाह कह रहा है मैं उसको भी मुसीबत से निकाल दूंगा। यानी उसने अपनी चलाई नफ्स और शैतान की मानी है, अपनी भड़ास भी उसने अपनी निकाली, खुदा की नहीं मानी, लेकिन तौबा की क्या बरकत है कि जिस मुकाम पे मुत्तकी पहुंच रहा है उस मुकाम पे ताइबीन भी वहीं पर ही पहुंच रहे हैं तौबा करने वाले। तो भाई वरना उसूल तो ये होना चाहिए कि अल्लाह पाक उसको रौंदे दरगाह कर दे निकाल बाहर कर दे, नहीं नहीं ये सारे नमाज तकवी मुत्तकी को मिलेंगे, वो बेचारा गुनाहों से बचता है वो इंसान, तू और वो बराबर कैसे हो सकते हैं, गधा घोड़ा कैसे बराबर हो सकते हैं, रोशनी और अंधेरा बराबर कैसे हो सकते हैं। लेकिन अल्लाह की रहमत है ये कि अगर जो जिन बेचारों का तकवा अगर कमजोर है तो भाई तकवा कमजोर है अपनी, तुमने नहीं अपनी चला ली अल्लाह की नहीं चला ली, माना बसरी तकाजे ज्यादा थे तकवा नहीं था, तुमने हराम कारियां तुमने कर डाली लेकिन उस सब जोश जुनून चढ़ा हुआ था गुनाहों पर, चलो कर गए लेकिन जब जोश ठंडा हो गया बारिश हो चुकी सब कुछ सही हो गया तो बाद में एहसास क्यों नहीं हो रहा, बाद में एहसास क्यों नहीं हो रहा। वल्लाह देख रहे हैं कि भाई चल तूने उस सब कर लिया ना समझ में आता है, नींद बहुत प्यारी थी ना, फजर का वक्त था ना, नहीं उठता गया, 3 बजे सोए था, देर से सोए था ना भाई, अल्लाह ने भी कहा चल मेरा बंदा सो जा तू, वरना अल्लाह पाक चाहे अगर एक फरिश्ते को मुकर्रर कर दें कि जो फजर नमाज कज़ा करे उसको घुमा के चांटा लगाओ और ऐसा निशान लगना चाहिए कि 2 दिन तक वो निशान चेहरे पे नजर आना चाहिए। तो होता है क्या फिर माशरे में हम निकलते तो हम एक दूसरे को एक कहते हैं हाँ भाई 2 दिन से नमाज कज़ा हो रही है चांटा नजर आ रहा है, लेकिन ऐसा कुछ भी नहीं है, अल्लाह की रहमत है ना। तो सत्तारी की अल्लाह का एक नाम है या सत्तार हो, सत्तार सत्तार का मतलब होता है गुनाहों की पर्दापोशी करने वाला, गुनाहों पे चादर उड़ाने वाला, तो अल्लाह पाक ने हमारे गुनाहों पर सत्तारी की चादर उड़ाई है जिससे पता नहीं चलता। तो वरना अल्लाह फरिश्ता मुकर्रर कर सकते थे, लेकिन अल्लाह पाक ने ऐसा नहीं किया, सत्तारी की चादर उड़ा दी। और अल्लाह ने ऐसा भी नहीं किया, तुमने चूंकि फजर की नमाज छोड़ी है, मैं सजदा नहीं किया, जा मेरे बंदे सो के दिखला दे। अल्लाह जिसने नमाज छोड़ी वो जाग रहा है, 3 बजे सोएगा बेचारा, नमाज खत्म होने के बाद नींद ही नहीं आ रही, अब दिमाग मिल जाएगा 11-12 बजे तक उस वक्त। लेकिन अल्लाह ने एक तो उसका पर्दा भी रखा, फिर किसी को बताया भी नहीं, और उसके बाद अल्लाह ने उसी तरह से मीठी और सुकून नींद सुला दी। अल्लाह ने करवट नहीं सो गया वो नमाज खत्म करके, तो भी अल्लाह देख रहे हैं, यानी अल्लाह की रहमत को हम गौर तो करें। 70 माओं से ज्यादा प्यार करने वाला देख रहे हैं, मैं कि देखो मेरी नाफरमानी करके सो रहा है, लेकिन कहा चलो सोने दो सोने दो। नींद अल्लाह के कब्जे कुदरत में है, किसी और के, अल्लाह चाहे उठा सकते हैं, सुला रहे हैं नमाज छोड़ के, हमने छोड़ दी नमाज, फिर भी अल्लाह पाक सुला रहे हैं मीठी नींद। और उसके बाद आराम से उठते थे, नाश्ता तैयार है, गर्मा गर्म चाय पराठे अंडे तैयार है, बीवी बना के लेकर आ गई, घर वाले तैयार करके दे दिया, भूख भी लग रही है, मैदे ने भी सही काम किया, वरना अल्लाह हुक्म दे दे मैदे को कि इसने नमाज नहीं पढ़ी, मैदा तो काम मत कर, उसको मोशन लगा दे सही के, देखते हैं कैसे रोटी खाता है। लेकिन नहीं, सारी चीजें सही चल रही है, सारी चीजें सही चल रही है माशाल्लाह, कोई चीज उसकी खलल नहीं पड़ी। उसने तो अल्लाह के निजाम में खलल डाल दिया, लेकिन अल्लाह ने उसके निजाम में कोई खलल नहीं डाला। तो बात यू थी, जो हमने अपनी चला ली और अल्लाह की रहमत इतनी हम देख रहे हैं कि नाफरमानी के बावजूद अल्लाह में ऐश करा रहे हैं, मजे करा रहे हैं, भाई तो शर्म तो आए, शर्म क्यों नहीं आती हमें? तो कम से कम फजर के वक्त कह सकते हैं नींद का बड़ा गलबा था, रात को 3 बजे सोया था, मान लिया भाई, तो अब जब नींद पूरी कर लिया, 12 बजे सो के उठ गए, कोई मसला नहीं है, तो तौबा करने में क्यों मौत आ रही है? सवाल ये है, सवाल ये, तौबा करने में हमारी मैया क्यों मरती है? मैया मरना भाई मुहावरे में कहते हैं, यानी तकलीफ क्यों होती है? तो तौबा नहीं कर रहे हैं, फिर दूसरे दिन भी छोड़ दी, फिर तौबा नहीं, फिर तीसरे दिन भी छोड़ दी, कोई तौबा नहीं, तौबा भी है तो कैसी सरसरी सी मामूली है, अल्लाह ने वो कल फजर की नमाज छोड़ दी, माफ कर दी, ऐसे तौबा होती है? ना कोई शेख से बैद भी हुए, शेख से बैद भी, और शेख को भी नहीं बता रहा, मैं छुप छुप के धूप आता हूँ, गन करता हूँ, फजर छोड़ता हूँ या दूसरे गुनाह में उतर, कोई इतला नहीं है शेख को, अल्लाह देख रहा है, ना खुद तौबा कर रहा है, ना उसका तौबा करने का कोई इरादा है, ना अपने शेख से इसलाह करा रहा है इस गुनाह की। बैद पत्नी की हुआ था, शेख पैसों की नहीं हुआ है भाई जी। तो आजकल जो बैद जो है, पीरी मुरीदी किस शेख का नाम है, कोई बीमारी है तो वो दूर हो जाए, कारोबार नहीं चल रहा तो कारोबार चल जाए, पैसे नहीं है तो पैसे आ जाए, या कोई फला मसला हल हो जाए, ये आजकल पीरी मुरीदी है। तो भाई ये दुनिया है, ये शेख का इस तरह से फायदा नहीं उठाना चाहिए, ये चीजें मना नहीं है, दुनिया को भी आदमी मुकदम रखे मना नहीं है, लेकिन दर्जा अव्वल में बैत होने का मकसद ये होता है कि मैं अपने शेख से इसलाह करवाऊं, अपने गुनाहों की, किसी गुनाह कबीरा में आदतन में उबतला ना रहूं, ये मकसद होता है। फिर एक वक्त आता है इसलाह कराते 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 वो मुरीद जो होता है इसलाह कराने वाला, खुद मुसले बन जाता है, अल्लाह का वली बन जाता है, खुद बगदाद तक पहुंच जाता है। 90% जो औली अल्लाह बने वो सब कस्बी वली बने, कस्बी वली से प्राप्त कोशिश कर करके बने, कोशिश यही थी, हमने तय की इस तरह से मंजिल है। शाह मोहम्मद अहमद साहब रहमत फरमाते हैं, हमने तय की इस तरह से मंजिल है, चले गिरे उठे फिर चल पड़े, यानी अल्लाह के मुकाम कुर्ब की मंजिल है। कैसे तय की? चले गिरे, यानी गुनाह हो गया, चले अल्लाह के रास्ते, पकड़ लिए शैतान ने, लेकिन गिरे तो ये नहीं गिरे ही रहे गटर में, गटर में हजरत वाला फरमाते थे फिसल जाना और है, लेकिन डुबकियां मारना खुद से वो अलग है। एक आदमी जा रहा है, बारिश हुई हुई थी, पता नहीं था, ढक्कन चोर जो था वो ले गया था गटर का ढकना, बारिश का सीजन था, बारिश भरा था, पता नहीं चला, पैदल जा रहा था बेचारा, टांग चली गई अंदर, अब सड़ गई, बिछड़ गई गंदगी में उसकी टांग, तो क्या होगा? वो घर आएगा, जल्दी से गुसल करेगा, साफ साफ होगा, उसके बाद फिर वो मामला करेगा, है ना? तो वो अगर फरमा देते गुनाह हो जाना और नफ्स शैतान के फिसलावे में, लेकिन आदतन जान बूझ के गटर में गुनाहों में डुबकियां लगाना और उसमें खुश रहना मगन रहना, ये कुछ और मसला है, ये कुछ और मसला है। तो उसके बाद जब अल्लाह पाक देखते हैं ना ये खुद तौबा कर रहा है, ना शेख से इसलाह करा रहा है, और बस ये बिल्कुल लापरवाह हो चुका है, तो फिर अल्लाह पाक उसकी इसलाह के वास्ते फिर डायरेक्ट इसलाह करते हैं। जब डायरेक्ट इसलाह होती है तो भाई इसमें तकलीफ होगी, फिर बार दफा मखलूक को पीछे अल्लाह पाक लगा देते हैं, मखलूक को बार दफा पीछे लगा देते हैं, थोड़ा इस तरफ आ जाइए जो लोग पीछे बैठे हैं, ताकि टीवी चैनल पर बिल्कुल वावे तस्वीर आती रहे, ठीक है ना भाई? बाद लोग इस तरह हमसे शर्माते हैं जैसे खवातीन पर्दा नहीं करती, तो बेचारे वो दीवारों की ओट में और अजीब सा बस घूंघट निकालने की देर होती है, तो भाई मर्दाने में बैठे। हाँ, तो बात ये होती है कि तो क्या बात होती है, हाँ तो इसलाह नहीं करा पाते भाई, तो ये बड़ा खतरनाक अमल है। फिर अल्लाह की तरफ से डायरेक्ट इसलाह होना शुरू हो जाएगी, फिर तकलीफ भी होगी, फिर परेशानी भी होगी, बीमारी भी आ सकती है। फिर बार दफा जो अक्सर ऐसा होता है, फिर मखलूक के जरिए अल्लाह रब्बुल आलमीन जो है ना वो फिर इसलाह कराते हैं। बार दफा ये होता है, जो पिछली दफा बयान था वो बैटरी कुछ डाउन हो गई थी, तो पूरा बयान नहीं आता, आधा पार्ट निकल गया था, उसमें आधा पार्ट ये था जो बयान में आ रहा है, मौके की मुनासिबत से भी वो चीज आ रही है। तो बार दफा इसलाह अल्लाह पाक मखलूक के जरिए इसलाह करा देते हैं। मखलूक के जरिए कैसे? अल्लाह के वो हजारों लाखों अनगिनत हथियार होते हैं जिससे हमारी इसलाह हो सकती है। अल्लाह को पता है कि इसकी दुख की रख कौन सी। अल्लाह ने कुरान पाक में फरमाया, ऐ बंदे हमने तुझको तेरी पेशानी से पकड़ा है, पेशानी से कहीं है चुटिया से। बाद मुफस्सरीन ने इसका तर्जुमा रगों से किया है, हमने तुझे रगों से पकड़ा है, यानी हमें नहीं पता सामने वाले की वीक पॉइंट क्या, कमजोरी क्या। इंसान को इंसान का तो नहीं पता होता, लेकिन वो खालक, वो हमारा खालिक और मालिक, उसको पता है कि ये कहाँ से सही होगा, कहाँ से सही होगा। अल्लाह कौन सी दुखती रख को दबाएंगे, तो फिर इंसान चीखने लगता है। अल्लाह को पता वो सारे पॉइंट। जैसे आजकल एक इलाज चल रहा है ना प्रेशर पॉइंट का, कि अगर हम ये रग दबाएंगे, फला जगह जो जगह को पुश करेंगे, रग दबाएंगे, तो आपका फला मसला मर सब खत्म हो जाएगा। सर में दर्द है तो लोग पैर दबाते हैं, पैर की कोई रग होती है कि जो उसकी जो रग है यहाँ जा रही है, अभी पुश करेंगे या एड़ी के पास से फला कोई रग है तो आपका ये सर सर तक जा रही है वेन, तो ये आप दबाएंगे तो आपका सर का दर्द खत्म। इसी तरह नींद नहीं आ रही तो फला पॉइंट है, फला पॉइंट है। तो जब भी दुनिया में भी तहकीक हो रही है, तो भाई जिसने हमें बनाया तो उसको तो सारे हमारे पॉइंट पता है ना। अल्लाह चाहे तो एक सेकंड में हिदायत दे दें और कामिल 100% तक्वा दे दें हमें। मैं खुदा की कसम खा के कह रहा हूँ, अल्लाह को सारे ढंग आते हैं। एक सेकंड भी बहुत बड़ा वक्त बता दिया मैंने। अल्लाह हर चीज पे कादिर है, लेकिन वो मारे मैया के यानी मोहब्बत के, पुराना हिंदी लफ्ज कहलाता है मारे मैया के, हजरत आला सुना तुम्हारे मशायख बोला करते थे, मारे मैया के यानी मोहब्बत के मारे अल्लाह पाक थर्ड डिग्री इस्तेमाल नहीं करते। अल्लाह चाहते हैं मेरे बंदो, क्या मैं इतना प्यारा नहीं हूँ, जरूरी है मैं सख्ती भेजू, जरूरी है मैं तुमको किसी तकलीफ में डालू, जरूरी है मैं तुम्हें जहन्नम रसीद करूँ या तुम जहन्नम के खौफ से मेरी तरफ आओ, क्या मैं इतना प्यारा नहीं हूँ कि माँ के पेट से अब तक तुम्हें खिला रहा हूँ, ऐश करा रहा हूँ, तुम्हें मैंने शानदार सुनाई के साथ बनाया, तुम्हारे आगा बेहतरीन तुम्हारे ग्रुप बनाए, तुम्हें अच्छे खानदान में पैदा किया, तुम्हें भंगी नहीं बनाया, तुम्हें मैंने चूड़ा चमार नहीं बनाया, तुम्हें मैंने हिंदुओं के घर पैदा नहीं किया, ईसाई यहूदियों के घर पैदा नहीं किया, दीन मुखालिफ घरानों में पैदा नहीं किया, तुम्हें मैंने ईमान वाला बनाया, तुम्हें दायमी जहन्नम से मैंने तुम्हें बचा लिया, और एक वक्त तक तुम्हें जब तुम्हें जिस चीज की जरूरत हुई, खाने की जरूरत हुई, तुम्हारे सामने आगे रोटी आई, तुम्हें प्यास लगी, तुम्हारे आगे मीठा ठंडा पानी मैंने रखा है ना, जहां तुम जब तुम्हें इज्जत की जरूरत पड़ी मैंने तुम्हें इज्जत दिलाई, जब तुम्हें पैसे की जरूरत पड़ी मैंने तुम्हें पैसा दिलाया, जब तुम्हें कारोबार की जरूरत पड़ी तुम्हें कारोबार दिया, जब तुम्हें शादी की जरूरत पड़ी जो तुम जैसी बीवी चाहते थे मैंने तुमको वैसी बीवी दिलाई, तुम पर कितने एहसान आते हैं मेरे, क्या मैं मेरी शख्सियत ऐसी नहीं कि तुम मोहब्बत में मुझ पर फिदा हो जाओ। तो अल्लाह पाक इसलिए सख्ती नहीं भेजते क्योंकि अल्लाह अच्छा, अल्लाह पाक हमसे अच्छा गुमान रखते हैं कि अल्लाह को पता है मेरे बहुत से बंदे मेरी मोहब्बत से मेरे प्यारे बावफा बन जाएंगे, वो मुझे नाराज करना बेहतर नहीं समझेंगे, उनको शर्म आएगी कि ऐसे प्यारे रब को क्या नाराज करना जिसकी इतनी नेमत है, इतनी रहमत है मेरे ऊपर। हजरत वाला रहमत यही इरशाद फरमा देते हमारे मुर्शिद आरिफ बिल्ला हजरत अब्दुल सहरत मौलाना शाकी मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैहि की अल्लाह कब्र को खूब नूर से भरे, जिनकी बरकत से मुझ जैसा जानवर भी इंसान अल्लाह पाक बना दे, दावा नहीं करना चाहिए मैं इंसान बन गया। हमें पता है हजरत से ताल्लुक से पहले क्या थे हम, और अल्लाह ने आज ये चीजें अता फरमा दी, तो बस जान भी दे दो तो शेख का हक अदा नहीं होता ना। आदमी को ये ज्यादा पारसा बनना चाहिए कि ये मादरगात वली उल्लत है, अरे भाई कोई मादरगात वली उल्लत नहीं थे, जो थे हजरत वाला की बरकत से अल्लाह पाक ने अता फरमाया हमको, और आइंदा जो कुछ भी अल्लाह करम फरमाएंगे अपनी रहमत से अपने प्यारों की वजह से बरकत अता फरमाएंगे। हर इंसान को पता होता है ममनून होना अपने शेख का या किसी का भी, जिससे भी जो नेमत मिली है ये अल्लाह को मतलूब है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमा रहे हैं कि वो शख्स अल्लाह का भी शुक्र गुजार नहीं होता, अल्लाह का वो शख्स शुक्र गुजार नहीं होता जो अल्लाह के बंदों का शुक्र गुजार नहीं होता। कौन कह रहा है? रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम कि करने वाली जात सब कुछ अल्लाह की है, बंदा कोई कुछ नहीं करता, लेकिन वसीले की तरफ इशारा उसमें दिए जा रहे हैं। अल्लाह पाक कहलवा रहे हैं करने वाली बात जात मेरी है, सब कुछ है, लेकिन जिस बंदे के जरिए से मैंने तुम्हें कोई नेमत दी हो तो पहले उसका शुक्रिया अदा करो, उसका शुक्र करो, उसका एहसान मानो, बाद में मेरा एहसान मानना। ये कौन सिखा रहा है अदब? रसूल अल्लाह पाक رسول اللہ علیہ وسلم کے ذریعے سے. صحیح ہے بھائی؟ تو یہ جو ہے نا یہ بڑی زبردست بات ہوتی ہے. احسان مند ہونے سے ممنون ہونے سے اللہ پاک بڑا کرم فرماتے ہیں. حضرت والا رحمت اللہ سے ہم نے سنا کہ اگر میں کسی کو خلافت دوں اور میرا کوئی یا کوئی بھی اللہ کا ولی کسی کو خلافت دے اور اس کو بھی شیخ بنا دے, بھلے شیخ کا بعد میں انتقال ہو جائے اور پھر وہ بیانات شروع کر دے اور اپنے شیخ کا نام نہ لے اور اپنے شیخ کا ذکر نہ کرے, ان کو دعائیں نہ دے, تو پھر اس کے سلسلے میں برکت نہیں رہتی, اللہ اس کے بیان میں درد دل عطا نہیں فرمائیں گے, پھر اس کے مریدین بھی اس سے محبت نہیں کریں گے چاہے شیخ زندہ ہو یا انتقال کر چکا ہو. کیونکہ وہ ذات اللہ کی دیکھ رہی ہے کہ جو کچھ بھی اس کو ملا ہم نے دیا, اس کو جس شیخ کے ذریعے سے دیا تھا آج یہ شیخ کا نام بھی نہیں لیتا, شیخ کے منصوبات سناتا ہے اپنی طرف سے گھر کے تاکہ سامنے والے سمجھے شاید یہ بول رہے ہیں. وہ ٹھیک ہے ہر بات تو نہیں بول سکتا کہ یہ میرے شیخ نے یہ کہا میرے شیخ نے کہا, پھر وہ مغان کا ایک بیان کا تسلسل نہیں رہتا, لیکن بیچ میں کم از کم مشائخ فرماتے دو تین دفعہ شیخ کا نام لو اللہ کو دکھانے کے لیے, چاہے شیخ زندہ ہو چاہے شیخ سامنے ہو یا نہیں ہو یا انتقال کر چکا ہو. صحیح ہے پانی کی ضرورت نہیں. تو یہ چیزیں نا اللہ دیکھ رہے ہیں, شیخ کا بھلے انتقال ہو جائے لیکن اگر بے وفائی اللہ کے رستے میں بالکل زیبہ نہیں ہے, اللہ پسند نہیں کرتے. شیخ نہیں ہے شیخ تو نہیں دیکھ رہا نا, شیخ نے کہا ہے شیخ کا شیخ کو کیا پتا انتقال ہو گیا شیخ کا, لیکن بھائی اللہ کا تو انتقال نہیں ہوتا. یہ اللہ تو حی القیوم ہے, ہمیشہ سے ہمیشہ ہمیشہ سے رہے گا. اللہ ہمارے سینے میں دل میں گزرنے والے خیالات تک سے واقف ہے. تو احسان مند ہونا چاہیے, شیخ کا ممنون ہونا چاہیے, محبت رکھنی چاہیے دل سے, تو پھر اللہ پاک رحمت فرماتے ہیں بندے کے اوپر. اللہ تو یہ جو اصلاح نہ کرانے کا جو پھر نقصان ہوتا ہے وہ بڑا خطرناک ہوتا ہے, پھر ڈائریکٹ اصلاح ہوتی ہے بھائی. تو بعض دفعہ ایسا ہوتا ہے وہ دشمن پیچھے لگا دیتے, ان کی کیا مجال تھی کہ میرے منہ کو آتے ان کی کیا مجال تھی کہ میرے منہ کو آتے, یہ دشمن انہی کے ابھارے ہوئے تھے, یہ دشمن انہی کے ابھارے ہوئے تھے. ہدایت مل جاتی اصلاح ہو جاتی. دادا نا ماضی میں کچھ لوگوں کے پیچھے پولیس لگ گئی تھی چند سال پہلے, یاد ہوگا, تو پوری ٹیمیں تبلیغی جماعت میں چلی گئی تھی, مشہور واقعات میں سے سینکڑوں ہزاروں لوگ نکل گئے, اور پھر اس کے بعد چلا لگا کر آئے تو ماشاءاللہ ٹخنے سپر پائچے ایک مٹھی داڑھی ہے نا, جو لڑکی دکھ رہی ہے سب ماں بہنیں ہے نا, تسبیح ہاتھ میں ماشاءاللہ. پتہ چلا وہ جو پولیس جو پیچھے لگی تھی دروازے توڑ توڑ کے گھس رہی تھی, اس نے تباہی مچا دی تھی, پھر بھاگے اللہ کی طرف اور پھر اللہ کے ولی بن گئے ماشاءاللہ. کہاں سے کہاں پہنچ گئے پتہ چلا, وہ جو بلا اور مصیبت جو آئی تھی اللہ کا مخالف بنانے کی نہیں آئی تھی. اس لیے مشائخ فرماتے ہیں ایسی مصیبت اور ایسی بلا جو بندے کو اللہ سے جوڑے وہ مصیبت بلا نہیں ہے, رحمت ہے, آگے پتہ چلے گا. اور ایسی تمنگری ایسی خوشحالی ایسی عیاشی جس میں پڑھ کے انسان خدا کو بھول جائے, اس کو بزرگ میں ڈوب جائے, ہے نا, وہ اللہ کی نعمت دینی ہے, اس میں اللہ کا عذاب پوشیدہ, یہ بھی آگے پتہ چلے گا. مولانا رومی رحمت اللہ علیہ نے مثنوی روم میں 700 سال پہلے کے اولیاء اللہ فارسی میں ایک واقعہ لکھا جس کا ترجمہ یہ ہے کہ آدھی رات کو ایک آدمی تھا وہ گلیوں میں مارا پھرنے لگا. وہ زمانے میں کوتوالے شہر ہوتے تھے, گھوڑے پہ پھرتے تھے پولیس سارے ڈنڈا ہاتھ میں لے کے. تو اس نے کہا یہ آدھی رات کو کون بندہ پھر رہا ہے 3 بجے جیسے, اب اس نے مارنا شروع کر دیا بغیر کچھ پوچھے بچے, اور مارے بھائی مار کیوں رہے, اس نے کہا تو پھر کیوں رہا 3 بجے رات میں, چوری پھرتا ہے آدھی رات کو شریف آدمی تو نہیں پھرتا گلی میں, تو کہہ رہی بھائی چور نہیں ہوں میں, پتا بھول گیا ہوں. کہ کس کا پتا بھول گیا, اپنے گھر کا تو آدمی پتا نہیں بھولتا, تو کسی گھر میں ڈکیتی مارنا ہے اور مارنا شروع کر دیا, اب بات ہی نہیں کرے, وہ گھوڑا دوڑا ہے اور وہ آگے آگے وہ گھوڑا پیچھے پیچھے, اب پریشانی کیا اللہ پاک بلا پیچھے لگ گئی ہے چھوڑیے نا مجھے, اس نے کہاں جان بچاؤں. دیکھا اچانک وہ دیوار نظر آئی کوئی خالی, ایسی دیوار بنی جیسی چھلانگ ماری تو پتہ لگا کسی گھر کی دیوار کی, اب جیسی وہ کودا دیکھا سامنے اس کا محبوب بال سوار ہے بیٹھا ہوا, وہ لڑکی بیٹھی ہوئی ہے سامنے. اب جو اس نے اتنی دعائیں دی اس پولیس والے کو, کیا کہا اس نے کہ نہ میں بھاگتا نہ یہ پولیس والا مجھے ٹکراتا نہ یہ میرے پیچھے سے ڈنڈے برساتا اور نہ میں اس تکلیف سے بھاگتا اور نہ مجھے میرا کھویا ہوا محبوب معشوق ملتا. مطلب یہ کہ وہ کسی کا عاشق تھا کسی عورت کا, وہ گھر بھول گیا تھا. بہت سے عاشق مزاج ہوتے ہیں نا, گھر یاد کر لیتے ہیں بعد میں بھول جاتے ہیں, یہ تو تھا پھر مارے مارے پھرتے ہیں, تو انہیں میں سے تھا بہرحال. وہ تو اس کے بعد یہ ہوا کہ گھر اب کیا ہوا کہ وہ معشوق مل گیا اس کو, ڈائریکٹ گھر میں ہی پہنچ گیا بھائی, انٹری دلا دی اس پولیس والے نے, اب پولیس والے کو بھی نہیں پتا تھا باہر. تو مولانا رومی رحمت اللہ اس قصے میں یہ فرماتے ہیں کہ بعض دفعہ اللہ کا جو پیار ہوتا ہے وہ خون ریزی کے بعد آتا ہوتا ہے, تکلیفوں کے بعد آتا ہوتا ہے, مشقت کے بعد آتا ہوتا ہے, کیونکہ یہ بندہ پیار سے نہیں آ رہا ہوتا, سب کے ساتھ نہیں ہوتا, لیکن جو اللہ کے خاص اور مقرب بندے ہوتے ہیں تقدیر میں لکھ دیا جاتا ہے کہ یہ بہت بڑے ان کا مقام حاصل کرنا ہے, ان کو ولی بننا ہے, ان کو قطب بننا ہے, ان کو ابدال بننا ہے, لیکن پیار سے آ نہیں رہا, اللہ کی محبت میں آ نہیں رہا, اللہ کی رحمت میں آ نہیں رہا. بہت بات سنے, بہت بیانات سنے, بہت لوگوں کے ساتھ اس نے بیٹھک کی, لیکن بات بن نہیں رہی. پھر اللہ پاک بعض دفعہ تھرڈ ڈگری استعمال کرتے ہیں, تو پھر بعض دفعہ ایسا ہوتا ہے وہ دشمن پیچھے لگ جاتا ہے یا کوئی جادوگر پیچھے لگ جاتا ہے, کالا علم کر دیتا ہے. اب سارے عامل تصدیق بھی کرتے ہیں, ان پہ کالا علم ہو گیا, پیلا علم ہو گیا, بہرحال جو بھی, تو پتا چلا پھر پہلے نہ نماز تھی, نہ قرآن تھا, نہ ذکر تھا. ان چکروں کی وجہ سے نماز قرآن ذکر اذکار ساری چیزیں شروع کر دی. لیکن ہوتا کیا ہے, پھر ایک وقت آتا ہے تھوڑا تھوڑا ان تکلیف اور مصائب کے ساتھ ساتھ پھر ایسا انسان واصل باللہ ہو جاتا ہے, یعنی اللہ کا مقرب بن جاتا ہے, اور واصل باللہ یعنی اللہ کا خاص بندہ بن جاتا ہے, اور اللہ کی جو مشیت ہوتی ہے, مرضی ہوتی ہے, پوری ہو جاتی ہے. اور پھر اللہ پاک دیکھتے ہیں جب یہ ہمارا بن گیا اور ہمارا دائرہ محبوبیت کا پورا پکا ہو چکا ہے, ہم سے یہ دور نہیں جائے گا, تو پھر اللہ رب العالمین پھر پریشانی جو بھیجی ہوتی ہے وہ ہٹا دیتے ہیں. تو یہ راز ہوتا ہے پریشانیاں بھیجنے کا, اس کے پیچھے اللہ کا مقصد ہوتا ہے. مقصد کیا ہے کہ ہم اللہ کے حساب سے وہ زندگی نہیں گزار رہے جس طرح سے اللہ پاک ہمیں دیکھنا چاہ رہے ہیں. اللہ کے ولیوں کو اوپر بھی پریشانیاں آتی ہیں, آزمائشیں آتی ہیں, لیکن اس کی جو کنڈیشنز ہوتی ہیں, اس کے جو معاملات ہوتے ہیں وہ کچھ اور ہوتے ہیں, وہ رفع درجات کے لیے دوسرے معاملات ہوتے ہیں. اور جو عام یا فاسق فاجر لوگوں پر جو پریشانیاں آتی ہیں, اس کے جو معاملات ہوتے ہیں وہ الگ ہوتے ہیں. تو یہ جو پریشانی ہے نا, جیسے ان کی کیا مجال تھی کہ میرے منہ کو آتے دشمن انہیں کے بارے میں تھے, تو بعض دفعہ اللہ دشمن پیچھے لگا دیتے ہیں. اسی طرح دوسرا شعر خواجہ صاحب رحمۃ اللہ کا یاد آیا, بڑھ گیا ان سے تعلق اور بھی, یعنی کس سے, اللہ سے بڑھ گیا ان سے تعلق اور بھی, دشمنی خلق رحمت ہو گئی, دشمنی خلق رحمت ہو گئی. تو دشمنی کی خلق نے, مخلوق نے, تو رحمت بن گئی, اللہ کی طرف اور دوڑے اور اللہ کی طرف چلے گئے. پھر کیا ہوا کہ سارے معاملات درست ہو گئے, جو اللہ کی مشیت پوری ہو گئی, پھر اللہ پاک سارے مسائل کو حل فرما دیتے, دشمنی وغیرہ سب ختم کر فرما دیتے. اور بلکہ جو دشمن تھے ایسا بھی ہوا کہ پھر وہ دوست بن گئے, اور پھر جان لینے والے جان دینے پر تیار ہو گئے. ایسے بھی اللہ نے واقعہ بتایا, ایسی بھی واقعات ماضی میں گزرے. سب کچھ اللہ کے اختیار میں تو ہے, سب کے دل کس کے ہاتھ میں, اللہ کے اختیار میں تو ہے. ایک بزرگ فرماتے ہیں, مجھے پتا چل جاتا ہے کب مجھ سے اللہ ناراض ہے اور کب اللہ مجھ سے خوش ہے. مریدوں نے کہا کیا راز ہے, وہ راز کی بات بتائی کیسے پتا چلتا ہے؟ تو فرمایا کہ میں اللہ کی خوشی اور ناخوشی, یعنی اللہ کی ناراضگی کے اثرات مخلوق کے اندر دیکھتا ہوں. اللہ خود تو نظر نہیں آتے نا بھائی, اللہ تو غیب میں ہے, اس کے اثرات فرما رہے ہیں, علامات ظاہر ہوتی ہیں مخلوق کی خوشی اور ناراضگی کے معاملات کو دیکھ کے. محبت کرنے والے میرے ماں باپ, بہن بھائی, بیوی بچے سب الٹے ہو جاتے ہیں, سب مجھے اٹھا کے پٹخنے لگتے ہیں, باتیں سناتے ہیں, برا والا بولتے ہیں. بہرحال پھر وہ گھوڑا جس سے مالے تجارت لے کے بیٹھ کے میں جاتا ہوں منڈی, تو وہ گھوڑا مجھے بیٹھنے نہیں دیتا, دو لتی مارتا ہے, میں پریشان ہو جاتا ہوں. گھر والے تو گھر والے, جانور ہی دکھتا ہوا آج تو دکھتا ہوا بتک گیا مجھ سے, کیا ہو گیا آج یہ گھوڑے کو, انسان تو انسان, جانور بھی مجھے لفٹ نہیں کرا. بہرحال جیسے تیسے کر کے وہ کہتے ہیں میں گھوڑے کے اوپر بیٹھ کے جاتا ہوں. وہ لوگ جو منڈی میں حضرت اور شیخ صاحب کر کے بات کرتے ہیں, وہ لفٹ ہی نہیں کراتا, وہ منہ ہی نہیں لگاتا, بس سمجھ جاتا ہوں کہ نہیں بھائی, ایک وقت میں اتنے لوگ غلط نہیں ہو سکتے, گھر والے بھی غلط ہو جائے, گھوڑا بھی غلط ہو جائے, باہر کے لوگ بھی غلط ہو جائے, ایک بندہ مجھ سے کوئی غلطی ہوئی ہے جو اللہ پاک ایسا میرے ساتھ معاملہ فرما دے. اور پھر انہوں نے ایک شعر پڑھا, نگاہ اقربہ بدلی مزاج دوستاں بدلا, نگاہ اقربہ رشتہ دار عزیز, نگاہ اقربہ بدلی مزاج دوستاں بدلا, دوستوں کا بھی مزاج بدل گیا, نگاہ اقربہ بدلی مزاج دوستاں بدلا, نظر ایک ان کی کیا بدلی کل سارا جہاں بدلا. ایک جب اللہ کی نظر بدلتی ہے تو اللہ پاک سارے جہاں کی نظریں بدل دیں گے, جہاں جائے گا ذلت ملے گی, کوئی منہ لگانے والا نہیں ملے گا. حضرت فرماتے تھے جو گول ٹوپیوں میں اور ڈائی ٹوپی میں, ان کو خاص طور پہ چاہیے کہ تقوی سے رہنے کا اہتمام کریں. تو جو لوگ کوئی اگر حافظ صاحب بولے کسی کو, لوگ محبت میں بول دیتے ہیں, ہمارا حلیہ دیکھے کوئی حافظ صاحب بولتا ہے, کوئی حاجی صاحب بولتا ہے, کوئی قاری صاحب بولتا ہے, کوئی شیخ صاحب بولتا ہے, کوئی حضرت صاحب بولتا ہے. فرمایا یہ سارے القابات چھین لیے جائیں گے اگر گناہوں کو اگر نہیں چھوڑا, تو کوئی بات کرنا پسند نہیں کرے گا. تو اس حلیے کی قدر کرو اور سرکاری کام میں لگے رہو, کیونکہ جو سرکاری آدمی غیر سرکاری کام کرتا ہے اس کا پھر کورٹ مارشل ہو جاتا ہے. سرکاری آدمی کو چاہیے غیر سرکاری کام نہ کرے, نہیں تو ایکسپلینیشن لیٹر اس کا شروع ہو جائے گا. تو جو لوگ آسمانی کاموں میں لگے ہوئے ان کو تو خاص طور پہ اس چیز کا دھیان رکھنا چاہیے. तो निगाह अकरमा बदली मिजाज दोस्ता बदला नजर एक उनकी क्या बदली कुल सारा जहां बदला। फरमाते फिर मैं तौबा कर लेता हूँ अल्लाह से, अपना गुनाह को देखता हूँ, फिर गुनाह सामने आता है फिर गुनाह को छोड़ देता हूँ, तो फिर वो सारे मेरे मामलात लोगों के मखलूक के रवैये सब सही हो जाते हैं। ये बिल्कुल 100% ये कंफर्म वाली बात है, इसको मैंने आजमाया है। अब तो अल्लाह रसूल की बातों को जो अल्लाह वाले फरमाते आजमाना नहीं चाहिए, बल्कि ये आदमी आजमाना चाहिए ताकि मेरे ईमान और यकीन में मजीद इजाफा हो। ये चीज मैंने पढ़ी है सुनी है, उसको अमली तजर्बा भी करूंगा तो और यकीन आ जाए, ताकि मैं फिर और मजबूत तकवे से रहने की कोशिश करूँ। हजरत सुलेमान अलैहिस्सलाम जो नबी थे, बादशाह भी थे, सर का ताज पहना, शीशे में देखा अपना चेहरा, जैसी मुड़े चराग जो सर का जो ताज था वो टेढ़ा हो गया, दोबारा शीशे की तरफ आए, फिर उसको सीधा किया, ताज को फिट किया, फिर मुड़े, फिर टेढ़ा हो गया। बस उन्होंने कहा कि जरूर कोई अल्लाह को बहुत बुरी लग गई जो आज मेरे सर के ऊपर ताज फिट नहीं आ रहा, बस ताज उतारा उस अल्लाह बेचारा सजदे में गिर गया, रोने लगे। उन्होंने कहा या अल्लाह आज क्या ऐसी बात हो गई कि आपकी कोई नाफरमानी लग रही है मुझसे, वो गुनाह को खता हो गई तो माफ फरमा दे, आज मेरे सर के ऊपर जो है ताज नहीं आ रहा, बार बार हिल रही। उसके बाद उन्होंने जब उठे और जब ताज पहना तो बिल्कुल नहीं रहा, तो चले गए। नबी थे, मासूम है, उनसे वो गुनाह नहीं हो सकता, उसके बावजूद वो कयामत तक के लिए इसलाह फरमा रहे हमारी कि कभी आउट ऑफ टर्न मामलात होने लगे, चाहे घर के मामलात हों, अपनी जानों के मामलात हों, माली मामलात हों, या एक्साइटेड कोई भी ऐसे अवामिल जिससे हम तकलीफ में आ रहे हो, तो सोच ले हम लोग कोई हमसे खता हो रही है, वो गुनाह हो रहा है। दिलों का हाल अल्लाह जानता है, आदमी आंखें बंद करके मुराफा कर ले, देख ले कौन कौन से ऐसे गुनाह जो उसमें मुबतला है, आधा तन बस 5 मिनट बैठे और रसूल अल्लाह से लेके और अपने शेख तक का जो वास्ता चल रहा है सिलसिले की बरकत को उनसे देके अल्लाह से दुआ मांगे, तन्हाई में बैठ के 5 मिनट अल्लाह से, अल्लाह अपने प्यारों की बरकत से, मेरे शेख की बरकत से लेके रसूल अल्लाह तक जो सिलसिला जा रहा है, अल्लाह और तुझे औली अल्लाह का वास्ता और पूरे आल और असहाब का वास्ता है, अल्लाह उनकी बरकत से दिल में डाल दे, अल्लाह को कोई बात बुरी लगी हो, अल्लाह मैं इतना गुनाहगार हूँ, किस किस गुनाह को रहा हूँ, क्या हुकूक अल्लाह का गुनाह, क्या हुकूक इबाद का गुनाह, अल्लाह इतने गुनाह अल्लाह, लेकिन वो खास गुनाह अगर तूने पकड़ कर लिया जिसकी वजह से परेशानी दूर नहीं हो रही, तो अल्लाह इसलाह फरमा दे मेरी, आके बंद करके 5 मिनट बैठा रहे, शर्त ये जब सोई हो, शोर शराबा ना हो, मोबाइल की बैटरी घंटियां ना बज रही हो, साइलेंट मोबाइल रख के दरवाजा बंद करके अल्लाह से रुजू हो, जब सजदे में चला जाए 5 मिनट, इंशाल्लाह ताला ये अमल शुरू कर दें तो 2-4 मिनट में एक गुना सामने आएगा, 50 गुना नहीं आएंगे, जो बहुत बार बार वही स्ट्राइक करेगा, यानी बार बार उसका बहुत ज्यादा दिल पर गलबा होगा, बस समझ लो वही बहुत बड़ा गैरुल्लाह है, उसको आदमी दुरुस्त कर ले, उसके बाद तौबा कर ले, फिर उसके बाद जो परेशानी थी देखे इंशाल्लाह ताला हट जाएगी। ये बड़े बड़े मशायख ने ये एक उसूल बताया कि करके देख लो ऐसा, क्योंकि अल्लाह का वादा है, वमन यत्तकिल्लाह यजअल्लहु मखरजा, जो शख्स तकवा अख्तियार करेगा उसे हर मुसीबत से हम निकाल देंगे। तकवा यानी गुनाहों को छोड़ो। कितने ऐसे लोग होते हैं, एक दफ्तर में एक साहब आए, उन्होंने कहा कि मैं बहुत परेशान हूँ, अफसर बहुत तंग कर रहा है, सोच रहा है मैं नौकरी छोड़ूं। मैंने कहा भाई गवर्नमेंट जॉब कौन छोड़ता है, क्या हो गया आपको? कहेंगे नहीं, बहुत अजियत दे रहा है मेरा बॉस, सुबह आता हूँ शाम में वक्त पे जाता हूँ, कोई शिकायत का मौका नहीं देता, लेकिन जिंदगी आराम की गई मेरी, मेरा ब्लड प्रेशर मुझे हो गया इस चक्कर में, तो मुझे आपको वजीफा दे दें पढ़ने को ताकि मेरा अफसर मेरे साथ सही हो जाए। उसके बाद मैंने कहा कि भाई वजीफा भी आपको दूंगा पढ़ने को, लेकिन पहले आप ये बताइए आप फजर की नमाज पढ़ते हैं? दिल में आया कि भाई शायद ये फजर की नमाज नहीं पढ़ते, तो मैंने ऐसे पूछा कि भाई क्या आप बाजमात हो जाती है फजर की नमाज? तो कहेंगे नहीं वो तो मैं नहीं पढ़ता, वो तो 5-6 महीने में कभी कभार पढ़ता हूँ, एक आध दफा पढ़ ली, 4 वक्त की नमाज पक्की है, बादशाह आदमी। मैंने कहा 3 दिन सिर्फ फजर की नमाज पढ़े बाजमात और फिर मुझे बताइएगा कौन आपको तंग कर रहा है। तो वो चिड़ गए, बात वही है ना कि लोग ही सुन में नहीं आता, कह रहे मैं आपसे वजीफा मांग रहा हूँ, आप फजर की नमाज के पीछे पड़ रहे हैं, फजर की नमाज से मेरे बॉस का क्या ताल्लुक? मैंने कहा अगर आपको बहस करनी है भाई तो ना मैंने आपको बुलाया था ना कोई बात ऐसी है, तो अगर आप मेरी आपको जवाब पसंद नहीं आ रहा तो आप किसी आमिल के चक्कर में पड़ जाए, ताबीज गुंडों के चक्कर में पड़ जाए, मैं ये कह सकता हूँ। मैंने कहा फिर प्यार में समझाया कि जो मैं कह रहा हूँ आप 3 दिन फजर की नमाज पढ़े और फिर मुझे आके बताइए, अगर नहीं अफसर सही होगा मैं आपको बेहतरीन वजीफा दूंगा जिससे आपका बहुत सही हो जाएगा। बारह रोज चलेगा, वो तो दो दिन के बाद आ गए, तीसरा दिन पूरा नहीं हुआ था, आके गले लग गए, ना आपने क्या किया है? मैंने क्या, वो कह रहा है वो तो माफिया मांग रहा है, चाय पिला रहा है मुझे, माफिया मांग रहा है और चाय पिला रहा है, वो तो कह रहे पीछे पड़ गया, राज क्या था, क्या चक्कर था? अब मैंने कहा कि भाई कुछ भी नहीं है, फिर मैंने उनको बताया, मैंने तो दुआ भी नहीं की क्योंकि तो मसरूफ इतना था, बस दिल में ये आया कि अल्लाह की नाफरमानी की वजह से अल्लाह ने आपके बॉस को आपका नाफरमान कर दिया, भाई आप अल्लाह की नाफरमानी करेंगे तो फिर आपकी भी तो कोई नाफरमानी करेगा। अल्लाह को आप अल्लाह के साथ आप सही मामला नहीं रखेंगे तो आपके मामला भी सही नहीं रहेंगे। फिर आपने अल्लाह को राजी कर लिया, अल्लाह खुश हो गए तो अल्लाह ने आपके बॉस को आपको सही कर दिया। तो यही बात निगाह अकरबा बदली, मिजाज दोस्ता बदला, नजर एक उनकी क्या बदली, कुछ सारा जहां बदला है ना। अभी इसमें कितने ऐसे लोग बैठे हैं जो इन हालात से गुजर चुके बैठे हैं, मुस्कुरा भी रहे, इनको लोग अफसर तंग कर रहे थे और फिर उनको भी मैंने यही कहा कि भाई फजर की नमाज पढ़े, और फिर बाद में बताया कि वो अल्लाह ने उस बॉस को ऐसा मसरूफ कर दिया है किसी ऐसे काम में फंसा दिया ना पूछता ना कहा कौन किधर कहाँ गया कुछ नहीं थी। वरना वो वरना जब फजर की नमाज छोड़े तो बॉस कहता था उनसे कि जलील होने के लिए तैयार है ना, मीटिंग के दौरान कहता था कि तुम्हें खूब जलील करूंगा, सबके सामने वो चिल्लाता था बुरा भला कहता था, वो बेचारे रोज उनका खून का पानी रोज जलील हो रहा है बॉस के हाथों। इसलिए तो अल्लामा अकबाल रहमतुल्लाह ने कहा था ये एक सजदा जिसे तू गिरा समझता है हजार सजदों से देता है आदमी को निजात, एक सजदा मुश्किल लग रहा है ना फजर का, ये अगर हमें नहीं किया तो पत्नी कहाँ कहाँ सजदे करने पड़ेंगे, पत्नी कहाँ कहाँ किस किस की खुशामद करनी पड़ेगी, पत्नी किस किस की मिन्नत समाजत करनी पड़ेगी, कहाँ कहाँ जलील होना पड़ेगा, क्योंकि हमने अपनी नाक खुदा के आगे जलील नहीं करी, अपनी नाक को खुदा के आगे हमने नहीं रगड़ा सुबह को। तो फजर की नमाज बाजमात पहली सफ में पढ़े और यासीन शरीफ पढ़ा करें लाजमी तौर पर, अगर कुरान सुबह का वक्त अगर शॉर्ट है किसी के पास कम अज कम फजर की नमाज और यासीन शरीफ की लाजमी आदत डाले। और फिर जब घर से निकले तो जो मामूलात का पर्चा दिया घर से दम करके निकले ये सूरह फातिहा आयतुल कुर्सी तीनों कुल और दुआ नफ वगैरह का दम, ये बाइक पे या गाड़ी में बैठ के दम नहीं करना है, फिर उसका इतना फायदा नहीं हुआ, घर में बैठ के दम करके फिर निकले तो इंशाल्लाह ताला दिन देखिएगा तो शानदार गुजरेगा, कोई शर नहीं कर पाएगा, अल्लाह पाक आपको हम सबको गलबा अता फरमाएंगे, गैबी मदद होगी, खुद अपनी आंखों से आंसू निकलेंगे खुशी में, अल्लाह ये हो क्या रहा है, जिसकी इब्तदा अच्छी होती है उसकी इंतहा भी अच्छी होती है। हमारे प्यारे आका जो हमें इरशाद फरमाते हैं जो शख्स सुबह को यासीन शरीफ पढ़ लेता है तो शाम तक, और जो शाम को यासीन शरीफ पढ़ लेता है रात तक, उसको जितने भी दुनियावी कुर्बी मोहम्मत हैं मसले मसाइल परेशानी है अल्लाह उसमें उसकी हाजतों को परेशानियों को दूर कर देते हैं, मदद करेंगे। सूरह यासीन जो है कुरान पाक का दिल है, लेकिन वही बात अब फजर की नमाज ना हो यासीन शरीफ चल रही है ठीक है उससे भी फायदा होगा, लेकिन भाई हर चीज का सेट होता है कॉम्बिनेशन होता है, ये फजर की नमाज बाजमात तो उसके बाद यासीन शरीफ पढ़ें, अल्लाह और मौका दे रहा है जिक्र अस्कार हमद मनाजात भी कर लें अगर टाइम है तो, लेकिन उन लोगों के लिए सुबह जाना है कुछ दीन का ज्यादा गल्ब है तो कम अज कम भाई ये कम अज कम दो चीजें तो ये कर लें चाहिए भाई। तो ये चीजें होती है, तो ये फजर की नमाज लाजमी पढ़ा करें इससे अल्लाह पाक की मदद आती है। एक हदीस पाक का खुलासा हमारे प्यारे आका दो जहां नबी पाक शफी नबी रहमतुल आलमीन खातिम नबी इमामुल अंबिया खातिम अंबिया हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, एक हदीस पाक का खुलासा है कि जो शख्स फजर की नमाज आदतन छोड़ता रहता है तो अल्लाह की तरफ से तीन जमानतें जो होती हैं वो खत्म। तीन जमानतें कौन सी हैं? उसकी मदद की जाएगी, उसकी हिफाजत की जाएगी, दुश्मनों के मुकाबले में नुसरत फतह उसको दी जाएगी। ये तीनों जमानतें खत्म, अब अल्लाह की मशीयत है फिर फरमाए ना फरमाए, यानी मदद हिफाजत नुसरत फतह ये तीनों जमानतें गारंटी खत्म। तो फजर की नमाज पढ़ने वाले के साथ गारंटी है अल्लाह की, जमानत है कौन कह रहा है? हमारे प्यारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। सही है भाई, तो बड़े खुशनसीब है जिनको अल्लाह रब्बुल आलमीन ने फजर की नमाज पर इस्तिकामत दी हुई, क्योंकि मस्जिद में जाकर देखें एक डेढ़ सफ होती है, वो भी बेचारे ज्यादातर बूढ़े गरीब लोग होते हैं जिनको पता होता है कि हमारी वैलिडिटी जो एक्सपायरी पीरियड शुरू होने वाला है, उनको पता है हम दो चार साल से ज्यादा जिंदा नहीं रहेंगे, तो बेचारों को पता है तो इसलिए वो फजर की नमाज में दिख रहे हैं। उन्हें नौजवान तबका या 40-50 साल की उम्र के लोग जो होते हैं बहुत कम नजर आते हैं, तो ये चीज अच्छी नहीं है। कोई दो वक्त का नमाजी, कोई चार वक्त का नमाजी, पांच वक्त का नमाजी बाजमात पढ़ने वाले मस्जिद में सुन्नत के मुताबिक बहुत कम है। पांच वक्त के बहुत से नमाज ही हैं, वो पांच वक्त की पढ़ते तो हैं, लेकिन वही बात के फजर की होती है नमाज जो घर में होती है या कजा करके होती है, तो ये कभी कभार चल जाता है इंसान है खत्म हो गई, लेकिन आदतन ये चीज इस तरह से जाया करना ये चीज सही नहीं है। अल्लाह जल्ला जलाला। तो बात हो रही थी तौबा इस्तिग़फ़ार से बात शुरू हुई थी कि भाई इसमें गम करने की फिक्रमंद होने की बात नहीं है। ये मैंने एक ऑडियो मैसेज भी पहले भेजा था ग्रुप में डाला था, लेकिन मेरे ख्याल है इतने लोगों में से सिर्फ दो चार लोगों ने शायद अमल किया जिन्होंने बताया, बाकी का पता नहीं, कि फजर की नमाज कज़ा हो रही हो और फजर की नमाज में इस्तिकामत नहीं मिल रही हो या बदनजरी हो या गीबत हो या कोई भी गुनाह हो, उससे निजात का तरीका बता चुका हूँ ग्रुप में आ चुका है शॉर्ट ऑडियो मैसेज में, दोबारा रिपीट कर रहा हूँ कि इन अल्फाजों को जहन में रख लिए, जिस दर्जे की निदामत होगी, जिस दर्जे का एहसास होगा, जिस दर्जे की तौबा होगी, उस दर्जे की अल्लाह की तौफीकात की बारिश होगी। भाई तौबा, जिस दर्जे की निदामत होगी, शर्म आएगी, मैं क्या गुनाह कर रहा हूँ, ये कमीनगी वाला, इतना अरसा हो गया। तो फिर जिस दर्जे का एहसास होगा उस दर्जे की तौबा होगी, और जिस दर्जे की तौबा होगी उस दर्जे की अल्लाह की तरफ से तौफीकात की बारिश शुरू हो जाएगी। तो ढीली ढाली तौबा से मसला नहीं होगा, एहसास होना चाहिए। हजरत फरमाते थे रहमतुल्लाह अलैह कि भाई अल्लाह से तखवे के लिए, हिदायत के लिए, दीन पर इस्तेकामत के लिए, गुनाह से बचने के लिए ऐसे दुआ किया करो जैसे कैंसर का मरीज अपनी बीमारी से जान छुड़ाने के लिए दुआ करता है। अल्लाह ना करे किसी को कैंसर हो जाए, कैसे दुआ करेगा, रो के तौब, इनके जान का मामला ना। फरमाया अगर मर भी गए तो शहादत मिलेगी, जन्नत में जाएगा, लेकिन अगर अमराज रजीला में अगर मरेगा तो जन्म रशीद होगा, दुनिया में तकलीफ उठानी पड़ेगी। तो भाई ठीक है, वहां भी दुआ मांगे, यहाँ पर भी दुआ मांगे। तो किसी बीमारी से निजात के लिए हम जितना तड़प के तकलीफ हमें होती है, और एहसास जितना गम और तकलीफ होती है और मुसीबत समझते हैं, और जिस तड़प के अल्लाह को पुकारते हैं, तो भाई इसी तरह गुनाहों की बीमारियां जो हमें लगी है उसका हम उस हिसाब से कहीं दुआ मांगते हैं। जैसे इमाम साहब मस्जिद में जुमे में दुआ मांगते हैं ना, या अल्लाह हमारी जो है हमें हिदायत नसीब फरमा, हमें तकवा नसीब फरमा, तो बहुत मजमे में सलकी से आवाज आती है आमीन आमीन। फिर वो कहते हैं अल्लाह हमारी माली मुश्किल दूर फरमा दो, पूरे मजमे में ढेर सारी लंबी आवाज आती है आमीन आमीन। तो भाई हिदायत की दुआ में तो आमीन निकल ही नहीं रही थी, माल के ऊपर तो खूब आमीन आमीन निकल रही है। तो जब हमारा ये मिजाज हो जाएगा भाई, तो कैसे काम बनेगा भाई, पैसों के लिए भी दुआ मांगे उस पर भी गौर से आमीन के। लेकिन जब हिदायत तकवे की बात है, तो गुनाहों से छोड़ने की बात है, तो उससे ज्यादा हमारी हमें इसका एहसास होना चाहिए, उससे उस वक्त भी आमीन जोर से निकलनी चाहिए, शिद्दत होनी चाहिए। क्योंकि ये पैसा, ये गाड़ी, ये बंगला, ये घर, ये सारी चीजें, सारी ब्रांडेड चीजें सब बाहर ले जाएंगी, बराना करके, नंगा करके, दो चादरों में पहना के हमें, और फिर मट्टी बुर्द कर दिया जाता है, मट्टी में गर्क कर दिया जाता है, जाओ ऐश करो, चश्मा भी उतार लिया जाता है, पेन भी उतार लिया जाता है, मोबाइल हमारी जिंदगी बन गया ना आजकल, मोबाइल भी उतार लिया जाएगा, जिसके पीछे हम खुदा को नाराज करते रहते हैं, मोबाइल भी छीन लिया जाएगा, वो कौन करेगा, वो बाहर वाले दुश्मन नहीं करते काम, अपने प्यारे बहन भाई बीवी बच्चे। इतनी बीवियां कहती हैं, बच्चे बोलते हैं अब्बा को जल्दी उठाओ, गर्मी आ गई है, बर्फ लगाओ जल्दी, पंखा चलाओ, ऐसा ना हो कि बदबू छोड़ दें गर्मियों के दिन। ये वो बातें बता रहा हूँ जो कानों से सुने हमने, दुनिया की तलख हकीकत बता रहा हूँ। औलादे कह रही है, बीवी कह रही है जल्दी उठाओ, बदबू छोड़ देंगे, गर्मियों के दिन है, लाज सड़ जाएगी। ये वो आदमी था जो नाइट ड्यूटियां करता था, बीवी बच्चों के पीछे खत्म था, खुद भूखा रहता था लेकिन बच्चों को खाना खिलाता था। भाई ये किसी की बुराई करना मकसद नहीं है, मकसद ये दुनिया की हकीकत बताना है, दुनिया की हकीकत बताना है कि हुकूक़ लिबात पूरे करें लेकिन अल्लाह को राजी रखते हुए, हुकूक़ लिबात पूरे करने के चक्कर में हराम काम ना करें, गुनाहों के काम ना करें, वरना सब रूह निकलते के साथ ही सब गैर हो जाते हैं, कोई नहीं पहचानता किसी को, एक ही नाम वाम सब बदल जाता है, ना काम रहता है, ना नाम रहता है, ना दाम रहता है, कुछ नहीं रहता, बस एक ही चीज रहती है, मैयत कहाँ पर है, जनाजा कितने बजे उठेगा, किस कब्रिस्तान में तकसीम होगी, जनाजा कितने बजे, बस, और कोई दूसरी बात नहीं होती। कोई ये नहीं कहता शेठ साहब की कितनी फैक्ट्रियां थी, बहुत पैसा था इनके पास, चार मर्सिडीज थी, चार वीवो थी, कोई ये बात नहीं करता। मरने के बाद क्या बातें होती है यार, अगर नेक आदमी मुत्तकी मरा है, सब पैसे वाला था, ये बहुत नेक आदमी थे माशाल्लाह, इनके मरने पर जनाजे में कितने लोग रोते हुए आए, घर वालों को भी नहीं पता था कि पत्नी 10-15 घर चला रहे थे, इमाम साहब को छुप के पैसे दिया करते थे, कितनी मस्जिदों में फंडिंग किया करते थे, और आधे कह रही है कि यार अब्बा ये काम करते थे हमें जिंदगी भर पता नहीं चला, मरने के बाद पता चला। तो मरने के बाद क्या होता है, आदमी की नेकियां गिनवाई जाती हैं, और उसका बैंक बैलेंस के ऊपर बात नहीं होती। हजरत वाले ने इसकी वजह बताई थी, हजरत वाले ने फरमाया क्योंकि जिस मुल्क में जो इंसान रहता है उस मुल्क में वो करेंसी चलेगी, पाकिस्तान में पाकिस्तानी रुपीज चलेंगे, अगर आप पाकिस्तानी करेंसी में, अगर आप बांग्लादेशी करेंसी चलाएंगे तो लोग कहेंगे क्या हो गया भैया, आपको क्या दे रहे हैं आप, ये बांग्लादेशी करेंसी यहाँ थोड़ी चलेगी, तो बांग्लादेश में चलेगी। तो फरमाया अब चूंकि इंतकाल के बाद अब मुल्क बदल गया, अब यहाँ पर दुनिया की करेंसी नहीं चलेगी, अब अमाल की करेंसी चलेगी। इसलिए बात होती है कि इतनी मस्जिदें बनवाई थी, इतने नेक अमाल करते थे, इतना सदका खैरात किया करते थे, क्योंकि मुल्क बदल गया, अब वहां की करेंसी क्या है, नेक अमाल। तो इसलिए अब वो फिक्र शुरू होगा, समझने वालों की इसमें बड़ी बशारतें होती हैं। और फिर तदफीन के बाद आके लोग क्या कह रहे होते हैं, भाई ये बिरयानी खत्म हो गई यार, मेरा बोटियां तो लाओ, बोटियां तो लाओ। और हमारे एक रीत चली हुई, जो बेचारा अपने बाप को दफन करके आया है बेटा, वो सबकी बिरयानी डिशेज की भर भर के सबको खिला रहा है, सब फूल रहे हैं बैठे हुए, शर्म नहीं आती, हद होती है बेगैरती की भी। भाई शरई मसला ये है कि जिस घर में मैयत हुई है, कोई किसी का बेचारा कोई बाप मर गया, तो वो बेचारा गम में, तुम लोग उसको खिलाओ, करीबी रिश्तेदारों का दोस्त अहबाब का ये फर्ज है कि उसको खिलाएं पिलाए, उसको तसल्ली नहीं होता है क्या, वो अपना गम भूल के लोगों को बेचारा थोड़ा रहा होता और बैठे हुए लोग खा रहे होते, शर्म नहीं आती खाते हुए। जरा आदमी सोचे तो सही कितनी बेगैरती वाली बात है कि जिस घर में मैयत हो रही है और खाना थोड़ा जा रहा है ना, ये शर्म दिलाने को भाई लव इस्तेमाल किया था थोड़ा, उसमें वो होता है ना थूले थूर था खाना, मकसद ये मकसद शर्म आए लोगों को, शर्म आनी चाहिए लोगों को, इसमें इस्तेमाल करना है कि इस गंदी रीत को खत्म होना चाहिए। हाँ घर घर वाले जो है उनको खिलाना है, तीन दिन तक ये है कि उनके घर में चूल्हा ना जले, वो कर लो आपने, शोक मनाने का एहतमाम नहीं करना, लेकिन चूल्हे वगैरह आप ना जले, जो करीबी रिश्तेदारों का फर्ज है कि वो अपने घरों से खाना लेकर आए और घर वालों को खिलाएं जिस घर में इंतकाल हुआ। यहाँ तो घर वाला बेचारा देखो कि ऑर्डर देता है, पत्नी गरीब है क्या है, तो फिर रिश्तेदार वगैरह जो वो पैसे देते हैं वो फिर देख मंगवाते, तो ये एक रीत बन गई है, रस्म बन गई है, ये तीजा दसवां बीसवां चालीसवां बरसी, ये सारी हिंदुओं से आई सारी चीजें, इस्लाम में इन चीजों की कोई अहमियत नहीं है, ये बिदत है बहुत बड़ी। अल्लाह जल्ला जल्ला जल्ला। तो बात हो रही थी इस्तग़फार के ऊपर, तो भाई इस्तग़फार का मसला समझ गया है, तो जिस दर्जे की शदीद तौबा होगी वह फजर की नमाज तक मिसाल देके बताई जा रही है, तो रो के अल्लाह से 5-7-10 मिनट तक रो के अल्लाह से तौबा करें, अल्लाह ये नालायकी जरूरी काम मुझसे क्यों हो रहा है, अल्लाह मैं चाहता हूँ फजर की नमाज पढ़ना लेकिन हो नहीं रही, अल्लाह सारी तौफीकात तेरी तरफ से यहाँ तक जो तूने पहुंचाया है, अल्लाह पाक तूने ही पहुंचाया, मेरा कोई अमल नहीं, तूने फना फना गुना जो मैंने छोड़े अल्लाह वो भी तेरे फवल से मैंने छोड़ा, अल्लाह को ये गुना भी अल्लाह तू ही छोड़वाएगा, अल्लाह मैं तो कमीना गलीब, अपनी बात की नफी कर दे, अपने आप को अकीर कर दे अल्लाह के आगे, और कह रहे अल्लाह आपकी तौफीक होगी तो मैं उठ पाऊंगा फजर में, और अगर फरमाते थे जुमला बोला करो अल्लाह ये शाने मेरे आजमाए में, मेरे शाने ये आजमाए में, और जब मैं नफ्स और शैतान से रहूं मैं चित हूं, मैंने मात खाई है, मैं अपने घोरे बाजू पे कुछ नहीं कर पाया आज तक, अल्लाह तेरी रहमत से चलूं अल्लाह तक जो तूने मेरे यहाँ तक पहुंचाया, तो इसमें तकबर नहीं आएगा, अल्लाह को यदा पसंद है, इसमें आज भी छुपी हुई फनाइयां छुपी हुई है, मैं हजरत फरमाते दफ़त करो मैं ये करता हूँ मैं वो करता हूँ मैं ये करता हूँ मैं करता हूँ, जो ज्यादा मैं करता है उस पर छुरी चल जाती है, बकरी बहुत मैं करती है ना, बकरी जो है मैं करती है, तो मैं तकबर छुपा होता है, अपनी बात की अपनी नफी करते हुए अल्लाह से भीख मांगे, या युहन्ना सुअंतुमुल फुकरा अल्लाह, अल्लाह फरमा रहे तुम सबके सब ऐ इंसानों, मुसलमानों को नहीं कहा पूरे दुनिया के इंसानों को कहा जा रहा है, सब आ गए उसमें कि ऐ इंसानों जहां भर के तुम सबके सब अल्लाह के दर के फकीर हो, अल्लाह के दर के अल्लाह अल्लाह के फकीर हो, तुम मेरे फकीर हो, हम अल्लाह ने हमारा नाम कुरान पाक में फकीर रखा है, हमसे बड़ा कोई फकीर नहीं और अल्लाह से बड़ा कोई देने वाला नहीं, दाता नहीं, दाता देने वाला, तो जब अल्लाह पाक ने हजरत वाला रहमतुल्लाह इरशाद फरमाते हैं अल्लाह ने हमें फकीर कहा है, तो भाई तो फकीर के पास प्याला भी होता है, तो भी फकीर देंगे प्याला भी होगा, अल्लाह ने हमें प्याला भी दिया, ऐसा प्याला दिया 24 घंटे हर वक्त हमारे साथ चिपका हुआ है, हमने हजरत ने फरमाया दोनों हाथों को मिलाओ प्याला बन गया, भाई फकीर भी होगा अल्लाह ने और ये प्याला दे दिया हाथ मिलाया देगा बन गया प्याला, क्या अल्लाह वालों की नजरें होती हैं कि अल्लाह ने फकीर कहा है, तो हजरत ने फरमाया जब मैंने आयत पढ़ी तो मैंने कहा अल्लाह पाक जब आपने हमें फकीर कहा है तो फकीर के हाथ में तो कशकुल भी होता है प्याला भी होता है, तो प्याला कहा है हमारे पास, तो दिल में आया दोनों हाथों को मिला दे बन गया प्याला, अल्लाह वालों की नजरें कहीं और होती हैं जिसको हम समझ नहीं सकते, तो बस अल्लाह से भीख मांगे नाक रगड़े, थानी साहब रहमतुल्लाह इरशाद फरमाते थे सजदे में जाके 10-15 दफा नाक रगड़ा करो, नाक रगड़ा करो, कोई परेशानी हो तकलीफ हो या तकवा अगर चाहिए गुनाह अगर छोड़ने हैं तो फिर अल्लाह पाक करम फरमाएंगे, मामूली चीज है तकवा हिदायत, मामूली चीज है, हम लोग हमारी नजर में पैसे की अहमियत है, तकवे की अहमियत नहीं है, हिदायत की अहमियत नहीं है, पैसों के लिए तो नाक रगड़ते हैं भाई, कभी अल्लाह के नहीं अल्लाह को पाने के नहीं तो नाक रगड़े, देखें दोनों जहां अल्लाह ना दे दे तो फिर कहिएगा, मामूली बातें नहीं है भाई ये, नाक रगड़े नाक देखे कैसा मजा आएगा, सुकून मिलेगा, डिप्रेशन का मर्ज खत्म होगा, देर का लंबा लंबा सजदा करें नाक रगड़े, कुछ नहीं तो ऐसी नाक रगड़े, मैं भी ये करता हूँ बड़ा मजा आता है, भाई इस इंसान के आगे थोड़ी नाक रगड़ है, अल्लाह के आगे नाक रगड़ है, उसका नशा और मजा कुछ और है, नाक रगड़ कुछ नहीं दबदबा नाक रगड़ा करें, कहना मजा आ रहा है बस, अपने आप को आपके आगे जलील कर रहा हूँ, अल्लाह मजा आ रहा है करके देखे कैसी कैफियत और सुरूर तारी होगा, तकब्बुर खत्म होता है, آج ہی فنایت پر نبوت مل گئی. حضرت موسیٰ علیہ السلام کو ایک بار اللہ نے فرمایا, موسیٰ تم جانتے ہو میں نے تمہیں اپنا نبی کیوں بنایا؟ موسیٰ علیہ السلام نے فرمایا, یا رب کریم آپ ہی کو بہتر پتا ہے. کیا وجہ ہے؟ فرمایا کہ ایک بار تو ہماری جناب میں بہت عاجزی انکساری سے جٹے ہوئے تھے, عاجزی انکساری کے ساتھ پڑے ہوئے تھے, ہماری جناب میں پتنی کے ساتھ میں تھے وہ. فرمایا کہ بس تمہیں مجھے تمہارے اوپر پیار آ گیا, میں نے سوچا کیوں نہ تمہیں اپنا نبی بنا لوں, تمہیں اپنا نبی بنا لیا. نبی بعد میں بنے لیکن وہ ایک غلبہ حال میں آج ہی فنائیت کے ساتھ پڑے ہوئے تھے کہ میں کچھ نہیں ہوں. تو کچھ نہ سمجھنے سے بلندیاں عطا ہوتی ہیں اور کچھ سمجھنے سے اللہ ذلیل کر دیتے ہیں. رسول اللہ فرما رہے ہیں جس میں تکبر ہوگا اللہ اسے مخلوق کی نظر میں سور اور کتے سے بدتر کر دیں گے. کون کہہ رہا ہے؟ آپ نے دو جان صلی اللہ علیہ وسلم. وہ پڑا پھرے گا, وہ لوگ جانتے نہیں میں کتنی بڑی چیز ہوں, کیا شان ہے میری. ارے لوگوں کا دل چیر کے دیکھو, دیکھو کیا لکھا ہوگا اس کے اندر, سور کتے سے بدتر سمجھ رہے ہیں متکبر کو. تو رسول اللہ فرما رہے ہیں کہ متکبر کو مخلوق کی نظر میں سور اور کتے سے بدتر کیا کر دیا جاتا ہے. چاہے متکبر چاہے کتنے ہی پیسے والا ہو, کتنی ہی گاڑیوں والا ہو, کوئی عزت نہیں کرے گا دل سے اس کی, کیونکہ تکبر چھپا ہوا ہے. کیونکہ تکبر اللہ کی نہیں ہے. اللہ نے فرمایا تم سے نطفہ ناپاک ہو, تم کس بات کی عقل دکھاتے ہو, تکبر دکھاتے ہو. تکبر میری لیے, کیونکہ میں زمین اور آسمان کا مالک ہوں, خالق ہوں. مجھے تکبر زیبا دیتا ہے. انسان ہو کے تکبر دکھانا یہ شیطان کو مرفوض ہے, ابلیس کو. اللہ نے خود فرمایا اس کو تکبر آ گیا تھا. اس نے کہا اللہ مٹی ہے تو, اس کو تو کہہ رہا سجدہ کروں, میں آگ ہوں اور آگ افضل ہوتی ہے مٹی سے. یہ تکبر کا مر سب سے پہلے ابلیس سے لئی مردود کو ہوا تھا. اللہ جل جلالہ. تو بھائی بات ہو رہی تھی کہ اللہ کے آگے مانگنا سیکھیں. دو تین دن تک مسلسل 5-7 منٹ تک کوئی بھی گناہ اگر اس سے جان چھڑانی ہے تو رونے والی شکل بنا لیں. اگر رونا نہیں آ رہا رونے والی شکل بنا لیں. آپ وسلم فرما رہے ہیں اگر رونا نہیں آ رہا تو رونے والی شکل بنا لو, یعنی اللہ اپنے کھاتے میں یہی لکھیں گے اور اس انداز سے دعا کریں گے کہ نہیں اس نے رو کے دعا مانگی, جھوٹ موڑ کی شکل بنا لے. بھائی اب بتائیں حضرت تعالیٰ نے مثال دی کو جج ہو اس کے سامنے کو مجرم ہو اور وہ رونا نہ اور جھوٹ موڑ کی شکل بنا اور بولے جی جج صاحب میں نے نہیں کیا اور ہوئے نہیں, تو جج کو اور غصہ آئے گا کہ نالائق, ایک تو تجھے رونا نہیں آ رہا اور پھر بیوقوف بنا رہا ہے مجھے. عام جج تو جلدی آرڈر کرے گا اس کے خلاف کہ بیوقوف سمجھ رہا ہے مجھے, رونا آ نہیں رہا, جھوٹ موٹ رو کے الو بنا رہا ہے مجھے. لیکن اس رب کی کریمی کے کیا کہنے, اللہ کو پتا ہے رونا ہمارے اختیار میں نہیں, آنسو ہر وقت نہیں ٹپکا سکتے, مگر مچھ کے آنسو ہر انسان نہیں نکال سکتا, کیفیت کاری ہوگی تو آنسو نکلیں گے. لیکن پرچہ آسان کر دیا رسول اللہ علیہ وسلم فرما رہے, رونا اگر تمہیں نہیں آ رہا تو رونے والی شکل ہی بنا لو جب دعا مانگو تو اللہ اپنے کھاتے میں لکھیں گے, یعنی کہ اس نے رو کے دعا مانگی, یعنی جو رو کے دعا مانگنے پہ فضل ہوگا, جو دعا قبول ہوگی وہ جھوٹ موٹ کا منہ بنانے پہ ہو جائے گی. مطلب یہ کچھ تو کرو, رونا نہیں آ رہا رونے والی شکل ہی بنا لو, اس میں تکبر کا خاتمہ ہوتا ہے. آج بھی انکساری اللہ کو پسند ہے, رو کے جھوٹا رونے والا منہ بنانے بھی آج بھی چھپی ہوئی اپنی کمتری کا احساس ہے, اپنی ذلت کا احساس ہے. اکڑ تو چھوڑو, تکبر تو چھوڑو, آؤ تو صحیح میدان میں کچھ تو پیش کرو اللہ کو, آج بھی کا جھوٹ منہ کی شکل بنا لو. کتنا اللہ میں آسانیاں دیتے ہیں, لیکن ہم کوئی جو چیز ہے کوئی چیز سے پسند ہی نہیں کرتے, ہے نا. آپ دیکھیں نماز سلام پھیرتے ہیں, نمازوں میں دیکھیں آپ آدھی جماعت آدھی مسجد چلی جاتی ہے, کوئی دعا نہیں مانگتی. آپ تو یہ بھی فیشن بنتا جا رہا ہے. بہرحال تو یہ توبہ استغفار سے متعلق کچھ مسائل بتا دیے بھائی. تو مایوس ہونے کی ضرورت نہیں, اگر انسان کو تقویٰ نہیں مل رہا تو توبہ کرنا نہ چھوڑے, توبہ کرتا رہو پھر اصلاح کرا. یہ نہیں کہ بس شیخ صاحب نے توبہ کرتے رہو, توبہ بھائی کرتا چل, اپنا کام بھی کرتا چل, اللہ سے بھی ڈرتا چل. ایک شاعر کہتا ہے ہندی شاعر, توبہ کرتا چل, کہ دبا کے آرام کام ہو رہا ہے, یہ توبہ بھی چل رہی ہے, دونوں کام ساتھ چل رہے ہیں. تو بھائی مطلب یہ کہ یہ چیز صحیح نہیں ہے, مطلب اصلاح کر آدمی کرا, یعنی توبہ بھی کرتا رہا اور کوشش کے باوجود کسی عادتن گناہ میں مبتلا اور نہیں چھوٹ رہا. تو حضرت والا فرماتے تھے ایک ہفتہ دیکھ لیے کرو, 5-6 دن بس, اس سے زیادہ نہیں, پھر فوراً شیخ کو اطلاع کرو کہ کوشش کے باوجود مجھ سے یہ گناہ نہیں چھوٹ رہا. تو ان شاء اللہ تعالیٰ پھر شیخ کی دعائیں ہوتی ہیں, توجہات ہوتی ہیں, اور پھر وہ اس کے بتائے ہوئے کچھ اصول ہوتے ہیں, ترتیب بتائیں گے کچھ معاملات کی, اس پر عمل کریں. اور پھر یہ نہیں کہ ایک دفعہ بتا کے اصلاح ہو گئے, نہیں, پھر 15 دن کے بعد یہ شیخ جب کوئی کسی کا شیخ بولے گی 10 دن بعد بتانا مجھے کتنا فرق پڑا, پھر 10 دن بعد بتاؤ شیخ بھول جائے گا, اس کے بعد اتنا ٹائم نہیں ہوتا. یاد دلاور کہ آپ نے کہا تھا اتنا فائدہ ہوا نہیں ہوا کیا ہوا بتاؤ, بتاتے رہو جب تک کہ وہ گناہ نہ نکل جائے. پھر دوسرا مسئلہ مت چھوڑو جب تک ایک گناہ کبیرہ پوری طرح سے نہیں نکل جاتا. جب وہ مسئلہ گناہ نکل جائے پھر دوسرا اپنا مسئلہ رکھو گناہ کا. پھر ایک وقت آئے گا یہ گناہ نکلتے پھر سارے حجابات گناہوں کے ہٹ جائیں گے, پھر جلوے نظر آئیں گے, پھر اوپر نصیب ہوگا, پھر آپ سسلم کی محبت عطا ہوگی, پھر کشف الہام شروع ہو جاتے ہیں, سچے خواب آنا شروع ہو جاتے ہیں, پھر الہامی آدمی باتیں کرنے لگتا ہے, پھر وہ زمینی ہوتے ہوئے پھر آسمانی بندہ بن جاتا ہے, وہ عام بندہ نہیں رہتا, پھر وہ اصلاح کرانا معمولی چیز نہیں ہے. قد افلح من زکاہا, اللہ قرآن پاک میں فرما رہے ہیں کہ بامراد ہو گیا, پاک ہو گیا وہ شخص, کامیاب ہو گیا جس نے اپنے نفس کی اصلاح کروا لی, اس نے نفس کو اپنے پاک کر لیا, بری بری خواہشات سے اصلاح کرا لی, اپنے نفس کی اصلاح کرا لی اور تزکیہ کر لیا اپنے گناہوں کا, تو کامیاب ہو گیا اور بامراد ہو گیا. وقد خاب من دساہا, اور نامراد ہو گیا, برباد ہو گیا جس نے اپنی نفسانی خواہشات پہ گندے خیالات پر عمل کر لیا, وہ برباد ہو گیا. بہرحال آخر میں اللہ تعالیٰ رحمت ارشاد فرما دیتے, پانچ ہمارے یہ بیان کر دیے, وہ ہم بھائی بیان سنتے رہتے ہیں, اور سوچا بھی کریں کہ اتنے لوگ آ رہے ہیں سالوں سے, یا ہم سب کو یہ سوچنا چاہیے کہ پانچوں اعمالوں میں سے کتنے اب تک ہمارے اعمال صحیح ہوئے, کہ ایک اعمال پورا ہوا, دو ہوا, پانچ پورے ہوئے نہیں ہوئے, پچاس اعمال تو نہیں ہے بھائی, مشکل لگے پانچ اعمال ہیں تو, اور یہ ان کا تعلق فرائض اور واجبات سے, فکر کریں بہت اہم ہیں یہ پانچ اعمال. رسول اللہ صلی اللہ علیہ وسلم کی بہت بشارت ہیں, ایک نہیں دو نہیں دس پندرہ لوگ جو میرے علم میں تقریباً دس پندرہ لوگوں نے, مختلف لوگوں نے آپ صلی اللہ علیہ وسلم کو جو خواب میں دیکھا ہے, اور آپ صلی اللہ علیہ وسلم نے ان پانچ اعمال کے بارے میں یہی فرمایا, جو بھی انشاءاللہ پانچ اعمال کر لے گا اللہ کا ولی بنے گا, دنیا بھی اچھی ہوگی, آخرت بھی اچھی ہوگی, اور اسے میرا خاص قرب ملے گا, میرا بھی اور اللہ رب العالمین کا بھی, ٹھیک ہے نا. تو یہ معمولی نہیں ہے یہ باتیں. تو پہلے جو قرآن پاک تجوید کے ساتھ پڑھنے کا اہتمام کریں, ڈیڑھ دو مہینے کی محنت ہے, نورانی قاعدے سے کسی بھی خالی صاحب سے پڑھنا شروع کر دیں تو انشاءاللہ ڈیڑھ دو مہینے میں قرآن پاک درست ہو جائے گا. روز نہیں پڑھ سکتے, ہفتے میں تین دن پڑھ لیں. اور دوسرا عمل, ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے, مونچھیں بالکل باریک رکھیں, چاروں اماموں کا جمع ہے, کسی کا اختلاف نہیں ہے, ایک مٹھی داڑھی رکھنا واجب ہے. اور تیسرا عمل ہے, ما اسفل من القابین من النار, اوپر سے آنے والا لباس جس سے ٹخنے چھپیں گے جنن کی آگ میں جلایا جائے گا. مردوں کے لیے دو فوٹوں میں ٹخنے کھول کے رکھنا واجب ہے, جب ہم کھڑے ہوں چل رہے ہوں, نماز میں اور زیادہ خیال رکھنا ہے. اور چوتھا جو عمل ہے وہ نظروں کی پابت کا ہے, قل للمؤمنین یغضوا من ابصارهم ویحفظوا فروجهم. اے محمد صلی اللہ علیہ وسلم, آپ مومن مردوں سے کہہ دیجیے اپنی نظروں, اپنی نگاہوں کو نیچی رکھا کریں, اپنی باپ نگاہوں کی حفاظت کریں اور اپنی شرم گاہوں کی حفاظت کریں. اور آپ عورتوں کو بھی کہتے ہیں کہ وہ بھی اپنی نظروں کی حفاظت کریں. اور پانچ جو نظروں کی حفاظت کا حکم اللہ پاک عورتوں کو الگ دے رہے ہیں, مردوں کو الگ دے رہے ہیں. اور اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, ناظرہ منظور علیہ, اللہ لعنت فرما جو بد نظری کرے, اور اس پر بھی لعنت فرما جو بد نظری کے لیے خود کو پیش کرے. اور پانچواں عمل جو ہے, دل کو بالکل پاک صاف رکھیں گندے خیالات سے, کیونکہ جو نسبت معلّہ تعلق معلّہ کا جو نور آتا ہے وہ قلب میں آتا ہے, تو جس جو دل گندے خیالات میں جو لوگ ڈوبے ہوئے رہتے ہیں, دل میں گندی چیزیں پکاتے رہتے ہیں, تو اس میں تعلق معلّہ نہیں آتا, تو انوارات نہیں آتے. دل کو پاک صاف رکھیں, اللہ کے لیے بیت اللہ ہے ہمارا جو دل, اور ان پانچواں عمل کی توفیق کسی بھی اللہ والے سے جہاں مناسبت ہو وہاں تعلق قائم کر لیں, تو انشاءاللہ تھوڑے عرصے میں ایک ایک کر کے پانچواں عمل کی توفیق ہو جائے گی انشاءاللہ. اللہم صلی علی محمد وعلی آل محمد, یا رب کریم یا ارحم الراحمین. یا اللہ جو کچھ بھی بولا گیا ہے سنا گیا, اللہ اس کو اپنی بارگاہ میں قبول فرما لے. اللہ ہمارا مل بیٹھنا جو تیری رضا تیری خوشی کے لیے ہے, یا اللہ اس کو اپنی بارگاہ میں قبول فرماتے ہیں, ان سب کی کامل مغفرت فرما. یا اللہ ہمیں خوب توبہ استغفار کرنے کی توفیق نصیب فرما. یا اللہ ہر گناہ سے بچنے کی توفیق نصیب فرما, بالخصوص گناہ کبیرہ سے ہم کو 100% بچا لے. یا اللہ خصوصاً بد نگاہی سے, بد نظری سے, اور فحاشی ذیانت سے متعلق جتنے بھی گناہ ہیں, غیبت کے گناہ ہیں, بدگمانی کے گناہ ہیں, دنیا پرستی کے گناہ ہیں, اور اللہ ظلم و ستم, غصے اور جنون کے جو امراض ہیں, ان سب پلیدیوں سے اللہ ہم سب کو نجات دے دے. یا اللہ کامل تقوی نصیب فرما. یا رحم الرحمین, یا پاک پروردگار. یا اللہ حاضرین مجلس میں سے جس کے دل میں جو بھی جائز حاجات ہیں, اللہ تو جاننے والا ہے, ہم سب کی جائز حاجات کو پورا فرما دے. اللہ جو بھی ہیں محروم نہ جائے, دنیا بھی بنا دے, آخرت بھی بنا دے. یا اللہ جتنے بھی بیمار ہیں ان سب کو شفا کلی نصیب فرما. یا اللہ ثاقب صاحب کی بچی کی طبیعت خراب ہے, دعا کریں اللہ پاک مکمل شفا کلی نصیب فرمائے, بخار سے نجات دے دے, مرض کا نام و نشان مٹا دے. یا اللہ, اور جہاں جہاں جو لوگ جو بھی جس بیماری میں تکلیف میں مبتلا ہوں, اللہ سب کی بیماریوں کو, تکلیف کو دور فرما دے. یا اللہ تمام مصیبت زدہ لوگوں کی مصیبتوں کو دور فرما, تمام پریشان حال لوگوں کی پریشانیوں کو دور فرما. یا اللہ تمام بیماروں کو شفا کلی نصیب فرما. یا اللہ جتنے بھی مفلس ندار غریب ہیں ان کو لال لطف سے غنی فرما. یا اللہ فلسطینی مسلمانوں کی جان و مال عزت آبرو کی حفاظت فرما. یا اللہ وہ بھوک سے تڑپ تڑپ کے شہید ہو رہے ہیں اللہ پاک, نہ کھانے کو ہے نہ پینے کو ہے اللہ پاک. سینکڑوں بچے بھوک سے شہید ہو گئے اللہ پاک, ان کو پیٹ بھر کھانا کھلا دے اللہ, وافر مقدار میں کھانے کی سپلائی اللہ پاک بھیجوا دے. اللہ یا رب کریم جو خبیث ملعون یہودی اور ان کے مددگار ہیں اللہ, جو ان کے ساتھ ظلم و ستم کر رہے ہیں اللہ, کسی ایک ملعون خبیث کو نہ چھوڑ, ان لوگوں کو تباہ و برباد کر دے, سفید ہستی سے مٹا دے, عبرت کا نشان بنا دے. تمام امت مسلمہ کی ہم سب کی جان و مال عزت آبرو کی حفاظت فرما. یا رحم الرحیم یا پاک پروردگار, یا اللہ میرے والد صاحب کی اور میرے مرشدین کی اور ہمارے جملہ مرحومین کی, میرے ساس سسر کی اور کل مومنین مومنات کی, کل جنات کی, سب کی کامل مغفرت فرما اور سب کی قبروں کو نور سے بھر دے. اللهم آمين ثم آمين يا رب الرحيم ربنا تقبل منا إنك أنت السميع العليم. اللهم صل على محمد وعلى آل محمد.